SBS नेपालीमा तपाईलाई स्वागत छ। हामीसँग आफ्नो सम्बन्ध गाँस्नुहोस्। अस्ट्रेलियाली समाचार र थुप्रै महत्त्वपूर्ण विषयवस्तुहरू नेपाली भाषामा सुन्नुहोस्। प्रत्यक्ष रेडियो प्रसारण र हाम्रा पोडकास्टहरू मार्फत समुदायका गतिविधिहरू बारे जानकार रहनुहोस्। तपाईँ जहाँ भए पनि घरको आभास पाउन SBS रेडियो एप आजै डाउनलोड गर्नुहोस्।
SBS, a world of difference. You're with SBS Nepali on mobile, online and on radio.
तपाई SBS नेपालीको साथमा हुनुहुन्छ मोबाइल अनलाइन र रेडियोमा।
नमस्कार श्रोतावृन्द, SBS रेडियोको नेपाली कार्यक्रममा स्वागत छ। म सुनिता पोखरेल। आज विक्रम सम्बत 2078 मङ्सिर 16 गते, तदनुसार डिसेम्बर 2 तारिख बिहिबार। कार्यक्रम सुरु गर्नु पूर्व आज यो कार्यक्रम प्रसारण भइरहेको भूमिका परम्परागत मालिकहरू छन् भनेर हामी स्वीकार गर्न चाहन्छौ। SBS नेपाली गुरिङ गाई राष्ट्रका कामरेगल मानिसहरू र तिनका विगत एवं वर्तमानका ज्येष्ठ सदस्यहरूप्रति आफ्नो सम्मान व्यक्त गर्दछ। हामी ती सबै आदिवासी र टोरेस स्ट्रेट आइल्यान्डर भूमिहरूका परम्परागत मालिकहरूलाई पनि स्वीकार गर्छौं, जसको माटोमा बसेर तपाईँ आज यो कार्यक्रम सुन्दै हुनुहुन्छ। अब आजको कार्यक्रममा के कस्ता विषयहरू समावेश गरिनेछ त छोटो जानकारी लिइहालौं। अस्ट्रेलियाको संसदमा काम गर्दा कस्तो छ अथवा भनौं कार्यस्थल संस्कृति कस्तो किसिमको रहेको छ भन्ने सम्बन्धमा भएको स्वतन्त्र छानबिनको प्रतिवेदन सार्वजनिक भएको छ। लिबरल पार्टीकै कर्मचारी ब्रिटनी हिगिन्सको बलात्कार आरोप पश्चात शुरू भएको यो छानबिनबाट कार्यस्थल मापदण्डका लागि 28 सुझाव दिइएको छ। के कस्ता सुझाव रहेका छन् भन्ने बारेमा केही बेरमा सुनौला। अनि कार्यस्थलकी कुरा गर्दा संसदमा मात्र नभएर अन्य क्षेत्रमा रहेका कार्यरत कर्मचारी र त्यसमा पनि आप्रवासी पृष्ठभूमिका मानिसहरूले चाहिँ आफ्नो कार्यक्षेत्र अधिकारका बारेमा के कुरा बुझ्न जरुरी रहेको छ भन्ने बारे पनि केही जानकारीमूलक सामग्रीहरू प्रस्तुत गर्नेछौँ। त्यसै गरी हामी नेपाली भाषी अस्ट्रेलियालीहरूको यहाँको राजनीतिमा सक्रियताबारे कुरा गर्नेछौँ। यो सन्दर्भ किन उठाइएको भन्दा न्यू साउथ वेल्स राज्यका 128 स्थानीय काउन्सिल क्षेत्रमा प्रतिनिधि चुन्नका लागि डिसेम्बर 4 तारिकमा हुन लागेको निर्वाचनमा विभिन्न स्थानीय क्षेत्रबाट नेपाली भाषीका प्रतिनिधिहरूको पनि उम्मेदवारी परेको छ। त्यसैमध्येका केही उम्मेद्वारसँग गरिएको कुराकानी पनि कार्यक्रममा रहनेछ। एक नेपाली पर्वतारोहीको बारेमा बनाइएको वृत्तचित्र नेटफ्लिक्समा हेर्न पाइने भएको छ। पर्वतारोही निर्मल पूर्जाको अन्तर्राष्ट्रिय चर्चा त्यतिमा मात्र सीमित छैन, उनको पर्वतारोहण सम्बन्धी कथा एक पुस्तकमा समेत समावेश गरिएको छ। यसै सम्बन्धी रिपोर्ट सुन्नेछौँ नेपाल संवाददाता सेवा भट्टराईबाट। र यी सम्पूर्ण कार्यक्रम अवधिमा यी विषयवस्तुहरू त समेटिने छन् नै र गीत सङ्गीत कार्यक्रमको अन्त्यतिर सुनौला, तर अहिले भने पालो भएको छ आजको पछिल्लो एसपिएस समाचारको। आजका मुख्य समाचारहरूमा एक पूर्व कर्मचारीमाथि भावनात्मक र शारीरिक रूपमा दुर्व्यवहार गरेको कथित आरोपपछि संघीय मन्त्री एलेन टच अनुसन्धान अवधिभर आफ्नो जिम्मेवारीबाट अलग रहने, न्यू साउथ वेल्समा ओमिक्रोनको 7 केस पुष्टि र नेपालमा राष्ट्रपति विद्या भण्डारीद्वारा विभिन्न 6 अध्यादेश जारी, अध्यादेश मार्फत बलात्कार र तेजाब आक्रमणका पीड़कहरूलाई राहत मिल्ने। अब समाचार विस्तारमा। एक पूर्व कर्मचारीमाथि भावनात्मक र शारीरिक रूपमा दुर्व्यवहार गरेको आरोपमा अनुसन्धानमा तानिएका संघीय मन्त्री एलेन टच अनुसन्धान अवधिभर आफ्नो जिम्मेवारीबाट अलग रहने भएका छन्। पूर्व मीडिया सल्लाहकार रहेकी रेचेल मिलरले आफूमाथि बारम्बार धम्की र बेइज्जती गरेको कथित आरोप लगाएकी हुन्। शिक्षा तथा युवा मन्त्री रहेका टचले भने यसलाई पूर्ण रूपमा अस्वीकार गरेका छन्। प्रधानमन्त्री स्कट मोरिसनले आरोपका बारेमा अनुसन्धान भइरहँदा मन्त्री टच जिम्मेवारीबाट अलग रहने बताएका छन्।
Given the seriousness of these claims that have been made by Ms. Miller, it is important that these matters be resolved fairly and expeditiously. To this end, the Minister has agreed to my request to stand aside while these issues are addressed by my department through an independent and fair process.
न्यू साउथ वेल्समा ओमिक्रोनको 7 केस पुष्टि भएको छ। न्यू साउथ वेल्स हेल्थका अनुसार पछिल्लो संक्रमण दक्षिण अफ्रिका नपुगेका व्यक्तिमा भएको बताइएको छ। उक्त व्यक्ति अन्तर्राष्ट्रिय उडानका क्रममा संक्रमित भएको हुन सक्ने अनुमान गरेको न्यू साउथ वेल्स हेल्थको भनाइ छ। उक्त व्यक्ति 23 नोभेम्बरका दिन दोहाबाट कतार एयरवेजको विमानमा सिडनी आएको बताइएको छ। QR908 विमानमा आएका सबै यात्रुलाई आइसोलेसनमा बस्न र कोभिड जाँच गराउन आग्रह गरिएको छ। भिक्टोरियाका स्वास्थ्य मन्त्री मार्टिन फोलीले राज्यमा अहिलेसम्म ओमिक्रोनको कुनै पनि केस फेला नपरेको बताएका छन्। यता राज्यमा आज विवादास्पद महामारी विधेयकका लागि संसदको माथिल्लो सदनमा निर्वाचन हुँदैछ। यसलाई तल्लो सदनमा लगिनु अघि मतदान गरिने र पारितका लागि पुनः माथिल्लो सदनमा ल्याइनेछ। स्वास्थ्य मन्त्री फोलीले विधेयक पास हुने विश्वास व्यक्त गरे।
The Center for Public Integrity, the Human Rights Law Center, quite a number seem to have arrived at the view that the framework we have in place is timely, proportionate, and indeed sets a new national benchmark about balancing the rights of individuals versus the rights of all of us to stay safe in a global pandemic.
साउथ अस्ट्रेलियामा एक सांसदमा कोरोना पोजिटिभ पाइएपछि संसदीय कार्यवाही बन्द गरी कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको छ। कोरोना संक्रमित राज्यका पूर्व प्रिमियर जे वेदरहिलले अन्य सांसद र कर्मचारीहरूसँग भेट गरेपछि उनी निकट आएका सबैलाई आइसोलेसनमा राखी कन्ट्याक्ट ट्रेसिङ जारी राखिएको छ। विपक्षी नेता पिटर मेलिन्सलस र गभर्नर फ्रान्सिस एडमन्सनको जाँच रिपोर्ट पनि नेगेटिभ आएको छ। उक्त भाइरस अन्य राज्यबाट आएका एक मानिसबाट सरेको प्रारम्भिक अनुमान गरिएको छ। संघीय स्वास्थ्य मन्त्री ग्रेग हन्टले आफ्नो 20 वर्षे राजनैतिक जीवनबाट सन्यास लिने तयारी गरेका छन्। लामो समय भिक्टोरियाको फिल्डर्स क्षेत्रको प्रतिनिधित्व गरेका हन्टले राजीनामाबाट सन्यास लिने तयारी गरेका हुन्। बुधबार मात्र पूर्व महान्यायाधिवक्ता क्रिस्टियन पोर्टरले आगामी वर्षको संघीय निर्वाचनमा वेस्टर्न अस्ट्रेलियाबाट आफू नउठ्ने घोषणा गरेका थिए। उता क्रस बेन्चर सेनेटर ज्याकी ल्याम्बीले भने सेवानिवृत्त हुन लागेका राजनीतिज्ञहरूलाई सरकारले भव्य जागिरको व्यवस्था गरेको हेर्न नचाहेको बताइन्।
For me, when people resign, the Liberal Party's just great at it, you know, always making sure there's jobs for mates, and we're getting a little bit sick of that. Usually they'll go out as an ambassadors, whether it's foreign trade, Australians have had a gutful of it, especially if you're not walking out under the right cloud or under the right light, and then you're given a promotion for that is just a disgrace. So I guess we're going to see what happens, and we don't know if there's more going to be stepping down over the Christmas period, that's for sure.
परोपकारी संस्थाहरूले उनीहरूका दाताहरूका बारेमा जानकारी सार्वजनिक गर्नुपर्ने कानून पारित गर्न सहयोग गरेको भन्दै संघीय विपक्षी लेबरको आलोचना भएको छ। पूर्वव्यापी प्रभाव रहेको कानून अनुसार राजनैतिक वकालतमा संलग्न परोपकारी संस्थाहरूले $250,000 थ्रेस होल्ड पुगेपछि आफ्ना दाताहरूको खुलासा गर्नुपर्ने हुन्छ। सम्झौता यसरी गरिएको थियो कि गठबन्धनले अर्को वर्ष निर्वाचनका क्रममा मतदाताहरूले परिचय पत्र अनिवार्य बनाउने कानून पारित गराउने योजना छाड्नेछ। यो कानून पारित हुँदा आदिवासी र परिचय पत्र विहीनहरूलाई भोट खसाल्नबाट वञ्चित गर्ने बन्ने अधिकार कर्मीहरूले बताउँदै आएका थिए। लेबरका ट्रेजरर जिम चाम्सले आफ्नो पार्टीको कदमको पचाउ गरेका छन्।
Charities are entitled to their view. One of the things that we've actually been fighting for is the ability for charities to express a view. For 8 years that we've been in opposition and before that, that's an important principle for us. When it comes to voter suppression, I mean, let's just be blunt about this. The government was trying to disenfranchise the most vulnerable voters in Australia, and that is shameful. And I'm pleased to see the back of those voter suppression laws.
आर्थिक सहयोग र विकासका लागि संगठन ओइसिडीले अस्ट्रेलियाको आर्थिक वृद्धि सम्बन्धी दृष्टिकोणमा परिवर्तन गर्दै उल्लेखनीय रूपमा वृद्धि हुने प्रक्षेपण गरेको छ। देशको कुल गृहस्थ उत्पादन सन् 2022मा 4.1% बढ्ने प्रक्षेपण गरिएको छ। संस्थाले गत जुन महिनामा गरेको प्रक्षेपण भन्दा यो 3.4% बढी हो। संस्थाले सीमा प्रतिबन्धमा सहजता, निर्यातमा सकारात्मक प्रभाव, आप्रवासी र अन्तर्राष्ट्रिय विद्यार्थीहरूको पुन आगमन लगायतमा सुधारपछि पर्यटन शिक्षा क्षेत्रलाई प्रोत्साहन मिल्ने अपेक्षा गरेको छ। संगठनकी प्रमुख अर्थशास्त्री लरेन्स बुनले कोरोनाका नयाँ भेरिएन्ट ओमिक्रोनले आर्थिक वृद्धिमा असर पुग्न सक्ने डर भने रहेको बताइन्।
We know that this could be happening given the state of vaccination in the world. So there could be two options. One is this is a variant like we've seen since the beginning of the crisis, and it's going to be a tough winter, and it's pushing back a little the recovery, but it's not disrupting it. Now, there's another scenario, which is that it's worse. We have to protect ourselves much better, and some policy support at this stage may be demanded.
स्वास्थ्य विशेषज्ञहरूले बाल बालिकामा लक्षित गरी कान सम्बन्धी स्वास्थ्य जाँचलाई तीव्रता दिन आह्वान गरेका छन्। एक अध्ययन रिपोर्टले आर्थिक रूपमा विपन्न पृष्ठभूमिका बाल बालिकामा श्रवण शक्तिमा हानि पुग्ने दर उच्च रहेको देखाइरहँदा विशेषज्ञहरूले यस्तो आह्वान गरेका हुन्। स्याक्स इन्स्टिच्युटको पब्लिक हेल्थ रिसर्च एण्ड प्र्याक्टिस शीर्षकमा पियर रिभ्यू जर्नलमा प्रकाशित अनुसन्धानमा न्यू साउथ वेल्सका न्यून आय भएका करिब 2000 बाल बालिकाको अध्ययन भएको थियो। अध्ययनका क्रममा 40% बाल बालिकाको श्रवण क्षमता सामान्य भन्दा कम रहेको पाइएको थियो। मक्वेरी विश्वविद्यालयकै प्राध्यापक क्याथरिन म्याकमहनले यसका थुप्रै कारकहरू रहेको र यसलाई सम्बोधन गर्न जरुरी रहेको बताएकी छन्।
Hygiene and nutrition, risk factors, overcrowding in houses, the hardware of housing, if you like.
अब नेपालतर्फ लागौं। राष्ट्रपति विद्यादेवी भण्डारीले 6 अध्यादेश जारी गरेकी छन्। मन्त्री परिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश, नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय अध्यादेश जारी गरेकी हुन्। त्यस्तै तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश, सामाजिक सुरक्षा अध्यादेश र रेलवे अध्यादेश पनि जारी गरे किसन। बलात्कारीलाई एवं तेजाब आक्रमणका घटनामा सजाय बढाउन आक्रमणबाट पीड़ितको उपचारका लागि यी अध्यादेश जारी हुँदा सहज हुने बताइएको छ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको यी अध्यादेश संसदले अनुमोदन नगर्दा निष्क्रिय भएका थिए। विश्व स्वास्थ्य संगठनले कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनको संक्रमण दरका बारेमा थप जानकारी केही दिनमा आउने बताएको छ। ओमिक्रोनबाट संक्रमित भएका मानिसहरू हाल 23 देशमा फेला परिसकेका छन्। विश्व स्वास्थ्य संगठनकी महामारीविद डाक्टर मारिया भ्यान केभोकोभले यसअघि संगठनले अनुमान गरेको भन्दा छोटो समयमै भाइरसका बारेमा थप जानकारी आउने बताएकी हुन्।
सहमतिबाट हामीले नेतृत्व छनौट गर्न सकेनौँ भने पनि प्रजातान्त्रिक अभ्यास र विधिबाट नेतृत्व छानेर पार्टीलाई आगामी दिनमा एकताबद्ध ढङ्गबाट अघि बढाउने प्रतिज्ञा तपाईँ हामी सबैले गर्नु पर्दछ।
अब खेलकुद समाचार। टेनिस खेलाड़ी युआन कोन्टाले खेल जीवनबाट सन्यासको घोषणा गरेकी छन्। 30 खेलाड़ीले सामाजिक सञ्जाल मार्फत सन्यासको घोषणा गरेकी हुन्। कृतज्ञ शीर्षक राखेर गरिएको पोस्टमा उनले आफू व्यावसायिक खेलाड़ी नबनिकन पनि अगाडिका चुनौतीहरू सामना गर्न तत्पर रहेको बताएकी छन्। कुनै समय बेलायतकी नम्बर 1 खेलाड़ी पछिल्लो केही वर्ष घुँडा को चोटसँग लड्दै थिइन्। पछिल्लो समय 113 स्थानमा रहँदै आएकी खेलाडी अस्ट्रेलियामा जन्मिएकी हुन्। उनले सन् 2012 बेलायती नागरिकता लिएकी थिइन्। अब आजको विदेशी मुद्राको विनिमय दर र 1 अस्ट्रेलियाली डलर बापत आज नेपाली 85 रुपियाँ 18 पैसा, 71 अमेरिकी सेन्ट र 63 युरो सेन्ट प्राप्त हुनेछ। अब भोलि शुक्रबारको मौसम सम्बन्धी विवरण। भोलि पर्थमा घाम लाग्ने र अधिकतम तापक्रम 32 डिग्री, एडिलेडमा आंशिक बादलको अवस्था र 24 डिग्री, मेलबर्नमा पनि आंशिक बदली हुँदै 20 डिग्री अधिकतम तापक्रम रहनेछ। होबार्टमा पानी पर्ने सम्भावना सहित 20 डिग्री, क्यानबरामा हावाहुरी सहित पानी पर्न सक्ने र अधिकतम तापक्रम भने 26 डिग्री रहनेछ। वोलङ्गङमा पानी पर्न सक्ने सम्भावना सहित 23 डिग्री, सिडनीमा बादल लाग्नेछ र अधिकतम तापक्रम रहनेछ 25 डिग्री, न्यूकासलमा पनि आंशिक बदलीको अवस्था र 26 डिग्री, ब्रिस्बेनमा आंशिक बदलीको अवस्था नै र अधिकतम तापक्रम रहनेछ 30 डिग्री, केन्समा पानी पर्ने सम्भावना सहित 34 डिग्री र अन्त्यमा डार्विनमा भने बतास चल्ने र छिटफुट वर्षाको सम्भावना सहित अधिकतम तापक्रम रहनेछ 35 डिग्री। यसका साथ आजको एसपीएस समाचार यति नै।
तपाईं एसपीएस नेपालीको साथमा हुनुहुन्छ।
र पहिलो विश्रामपछि स्वागत छ श्रोतावृन्द. तपाईँ सुन्दै हुनुहुन्छ एसबीएस रेडियोमा नेपाली कार्यक्रम. म सुनिता पोखरेलको साथमा. र केही समय अगाडि तपाईँले अस्ट्रेलियाका त्यसै गरी अन्तर्राष्ट्रिय स्तरमा पछिल्लो समयका प्रमुख समाचारहरू सुनिहाल्नुभयो. केही गडबडी भए तापनि, तर जे होस् अब आजको कार्यक्रमको बारेमा के विषयहरू प्रस्तुत हुँदैछन् भन्ने जानकारी लिनुभन्दा अगाडि चाहिँ आजकै दिनको बारेमा अलिकति कुरा गरौँ न. होइन, आजको दिनको बारेमा छोटो जानकारी लिनुपर्दा चाहिँ डिसेम्बर 2 तारिकलाई चाहिँ अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवसका रूपमा मनाउने गरिन्छ. अब अहिलेको यो समयमा कहाँ दासत्व हुन्छ र भन्ने अब हामी कतिपयले सोच्ने गरे पनि मोडर्न स्लेभरी भन्ने शब्दले यसलाई प्रतिस्थापन गरेको छ. हुन त अब यसको परिभाषा ठ्याक्कै यो हो भनेर नभनिएको भए पनि यसको दायरा चाहिँ अलि फराकिलो पनि भएको छ. दबावपूर्ण रूपमा श्रममा लगाउनु, बाल श्रम शोषण, दबावमा विवाह गराउनु, त्यस्तै मानव बेचबिखनलाई चाहिँ आधुनिक दासत्वका रूपमा दासत्वको रूपमा लिने गरिएकोमा अब तपाईँको यसबारेमा के कस्तो बुझाइरहेको छ अथवा के कस्ता कुराहरू चाहिँ आधुनिक यो दासत्वको दायरामा आउनुपर्छ जस्तो लाग्छ. हामीलाई एसएमएस गरेर आफ्ना विचार राख्न सक्नुहुनेछ. त्यसको लागि एसएमएस गर्ने नम्बर हो 0429996263, 0429996263. र यति भन्दै अब कार्यक्रमलाई अगाडि बढाउँ. अब कार्यक्रममा चाहिँ विशेष गरेर हामीले अघि नै भनेका थियौँ अब अस्ट्रेलियाको संसदमा चाहिँ विभिन्न मापदण्डहरूमा सुधार गर्नुपर्ने भनौँ न. अब एउटा सुधारको लागि 28 सुझावसहितको एउटा प्रतिवेदन सार्वजनिक गरिएको छ, यसका बारेमा कुरा गरौँला. त्यस्तै अब कार्यस्थलकै कुरा गर्दाखेरि अब नेपाली लगायत अन्य आप्रवासी पृष्ठभूमिका मानिसहरूको हकमा चाहिँ कार्यस्थलमा के कस्ता अधिकारहरू सुरक्षित गरिएका छन् भन्ने बारेमा पनि जानौँला. त्यसै गरेर अब नेपाली भाषी अस्ट्रेलियालीहरूको अब अस्ट्रेलियाको राजनीतिमा सक्रियता कस्तो रहेको छ भन्ने बारेमा पनि केही बेरमा सुन्न सक्नुहुनेछ. अब नेपालको कुरा गर्दाखेरि चाहिँ एक नेपाली पर्वतारोहीको जुन कथा रहेको छ त्यो कथामा आधारित रहेर एउटा किताब लेखिएको छ. तर त्यो किताबभन्दा पनि अगाडि चाहिँ एउटा नेटफ्लिक्समा वृत्तचित्र बनेको छ. उनले लिएका केही तस्विरहरूलाई लिएर अब त्यसको बारेमा नेटफ्लिक्समा हेर्न सकिनेछ त्यो वृत्तचित्र चाहिँ. त्यसको बारेमा पनि केही बेरमा कुरा गरौँला. तर अब अहिलेलाई भने गत आइतबारको कार्यक्रममा प्रसारण भएको विषयवस्तुलाई एकपटक फर्केर हेरौँ. गएको आइतबार हामीले टास्मेनियामा शरणार्थी पृष्ठभूमिका स्कुले बालबालिकामा COVID-19 महामारीका कारण विद्यालयहरू बन्द हुँदा कस्तो असर परेको थियो भन्ने बारेमा भएको एउटा अनुसन्धानका बारेमा हामीले चर्चा गरेका थियौँ. शरणार्थीका रूपमा आएका बालबालिकामा गरिएको उक्त अध्ययनमा सिकाइबाट विच्छेद हुनु परेको अवस्था, एक्लोपनको अनुभव, पारिवारिक सम्बन्धको जटिलता र विद्यार्थीहरूले चाहिँ पारिवारिक सम्बन्धको माध्यमबाट उत्प्रेरणा समेत प्राप्त गरेको पाइएको अनुसन्धानकर्ता नवराज मुडवरीले हाम्रा सहकर्मी कृष्ण पोखरेललाई बताएका थिए. उनीसँग गत हप्ता गरिएको कुराकानीको यो छोटो अंश अब सुनिहालौँ.
लाइ ठिकै छ, हुन्छ. जसको जुन विद्यार्थीहरूको प्यारेन्ट्सहरू एजुकेटेड छैन, जुन विद्यार्थीहरूको के छ आर्थिक अवस्था राम्रो छैन, जुन प्यारेन्ट्सहरूको चाहिँ के छ उनीहरूले घरमै बसेको बच्चाहरूलाई चाहिँ आफूले सिकाउन सक्दैन, होइन, रिसोर्सेसहरूको कमी हुन्छ, त्यस्तो बच्चाहरूलाई चाहिँ यसले चाहिँ के छ मार पर्छ भन्ने किसिमको चाहिँ रिपोर्ट दिइसके पछाडि चाहिँ अनि संसारभरिबाट विभिन्न के छ विद्वानहरूले
र यो अन्तर्वार्ता सहितको रिपोर्ट चाहिँ हाम्रो वेबसाइटमा पनि उपलब्ध रहेको छ. ठेगाना हो space.com.au/nepali र त्यसको लिङ्क चाहिँ तपाईँले फेसबुक र ट्विटरमा @SBSNepalimा पनि प्राप्त गर्न सक्नुहुनेछ. र यति भन्दै अब अर्को विषयवस्तुतर्फ लाग्यौँ. पचास वर्षभन्दा बढी अस्ट्रेलियाली सिनेमा जगतमा छाएका आदिवासी कलाकार डेभिड डाल्थिङको साउथ अस्ट्रेलियामा केही दिन अघि निधन भएको छ. 68 योल्नो आदिवासी समुदायका रहेका र उनी लामो समयदेखि फोक्सोको क्यान्सरबाट पीडित थिए. आफ्नो कलाकारिताबाट अस्ट्रेलियाली दर्शकमा गहिरो छाप छोड्न सफल डाल्थिङलाई हजारौंले श्रद्धाञ्जलि दिएका छन्.
रामजिङ आर्निम ल्यान्डमा हुर्कै बढेका डेभिड डालिथेङ्गु एएमले दशकौं अस्ट्रेलियाको महान कलाकारका रूपमा आफ्नो दर्शकहरूलाई मनोरञ्जन दिए. एक माझिएका कलाकार हुनुका साथै उनी एक सांस्कृतिक नर्तक, गायक र चित्रकलामा पोख्त मानिस थिए. सन् 1971 आएको वक अबाउट नामक चलचित्रबाट उनको सफलताका दिनहरू अगाडि बढे. यो थियो इन्डी समुदायकी वित्याना मारिकाले एनआइटीभीसँग बोल्दै आफूले पहिलो पटक यी दिग्गज आदिवासी कलाकारलाई भेटेको सम्झना यसरी गरे.
Just after the walkabout, That's when he became a bigger star and big name. So I knew, my father told me.
Aboriginal समुदायका ज्येष्ठ सदस्य मध्येका एक मारिका अगाडि भन्छन् कि डाली थिङ्गुले आफ्नो कलाकारिताबाट थुप्रैलाई प्रेरित गरे.
His legacy is connected to us way before, from his father's and grandfathers that are connected to my father's.
कान चलचित्र महोत्सवमा पुरस्कृत भएपछि त विदेशमा समेत उनी चर्चित हुन पुगे. यसै गरी महारानीको जन्मोत्सवका बेला दिइने राष्ट्रिय पुरस्कार उनले सन् 1987 पाएका थिए भने 2019 नेडक लाइफ टाइम अचिभमेन्ट अवार्डबाट डेभिड डालिथुङ्गेलाई सम्मानित गरिएको थियो. उनका छोरीहरू मकिया मक्लाफ्लिन र फिभी मार्सलले डालिथुङ्गेको प्रतिनिधित्व गर्दै उक्त सम्मान ग्रहण गरेका थिए.
He put black fellas on the map in the 70s. Our father travelled the country teaching. Our father is retiring. He's sick. He has lung cancer. And one day soon he will go to the dream time.
उनका अन्य बहुचर्चित सिनेमाहरूमा The Tracker, Rabbit Proof Fence, र Crocodile Dundee पर्दछन्.
Ah, Mick, you frightened shit out of me.
So I ought to, mate. Sneaking up on a man when he's rendering first aid to a lady.
Is that what you were doing?
यस्तै स्टम्बोई पनि उनको निकै सम्झना लायक चलचित्र हो.
Long time ago, all the men were animals. First Kunai man was a pelican.
आदिवासी महिला तथा कला नेत्री रोन्डा रोबर्ट्स भन्छन् कि डेभिड डालिथिङ्गुले आफ्नो संस्कृतिको खुब प्रचार गरे.
And on one side he carried that knowledge system so ancient. And on the other he was learning English, he was going to film school, he was developing relationships with some of the great players in our film industry.
तपाईं SBS रेडियो नेपालीको साथमा हुनुहुन्छ.
र डेभिड डालथिङ्गुको जुन सिनेमा जगतमा उनको जुन नाम रहेको थियो र उनको विषयमा बनाइएको यो रिपोर्ट पनि तपाईँले हाम्रो वेबसाइटमा प्राप्त गर्न सक्नुहुनेछ. केही समय पश्चात sbs.com.au/नेपाली रहेको छ वेबसाइटको ठेगाना. र यति भन्दै अब चाहिँ पछिल्लो समयमा निकै चर्चा गरिएको अस्ट्रेलियाको संसद र त्यहाँका कर्मचारीप्रतिको व्यवहार र कार्य संस्कृतिबारे कुरा गर्नतर्फ लागौँ.
SBS नेपाली मोबाइल अनलाइन र रेडियोमा
अस्ट्रेलियाको कमनवेल्थका संसदीय कार्यस्थलहरूमाथि गरिएको स्वतन्त्र समीक्षाको प्रतिवेदन संसदमा पेश गरिएको छ. लिबरल दलकी पूर्व कर्मचारी ब्रिटनी हिगिन्सले लगाएका बलात्कारका आरोपपछि देशभरका संसदीय कार्यस्थलहरूमा यौन दुर्व्यवहार, धम्की र उत्पीडनको चलनमाथि अनुसन्धान गरेर उक्त रिपोर्ट तयार पारिएको हो. यसबारे थप जानकारी सहकर्मी दिनेता रिसालबाट.
8 महिना लामो समीक्षापछि अस्ट्रेलियाका सांसदीय कार्यस्थलहरूको बारेमा तयार पारिएको सेट द स्ट्यान्डर्ड नामक प्रतिवेदन सार्वजनिक गरिएको छ. लिबरल दलकी पूर्व कर्मचारी ब्रिटनी हिगिन्सले सांसद भवन महिलाहरूको लागि असुरक्षित कार्यस्थल रहेको भनी कुरा उठाएपछि शुरू गरिएको यो समीक्षालाई यौन भेदभाव सम्बन्धी कमिश्नर केट जेन्किन्सले पेश गरेकी हुन्. सन् 2019 एक सहकर्मीले मन्त्रीको कार्यालयमा आफूलाई बलात्कार गरेको कथित घटनालाई हिगिन्सले सार्वजनिक रूपमा भनेकी थिइन्. जेन्किन्सको रिपोर्टमा उल्लेख गरिएको छ कि क्यानबेरामा सांसदीय र चुनावी कार्यालयहरूमा काम गर्ने एक तिहाई कर्मचारीहरूले काममा यौन दुर्व्यवहार भोगेका छन्.
Over half, that is 51% of all people currently in Commonwealth parliamentary workplaces have experienced at least one incident of bullying, sexual harassment, or actual or attempted sexual assault. Across all parliamentary workplaces, 40% of women have been sexually harassed compared to 26% of men. Women we spoke to told us they felt lucky when they had not directly experienced sexual harassment or sexual assault.
456 पृष्ठको उक्त रिपोर्टमा 28 सिफारिसहरू छन्, जसमध्ये कार्यस्थलीय प्रवृत्तिलाई परिवर्तन गर्नका लागि सबै दलहरूले लैङ्गिक समानताको लागि जोड दिनुपर्ने बताइएको छ। त्यस्तै एक स्वतन्त्र सांसदीय मानक आयोगले सबै सांसद र कर्मचारीहरूका लागि एक नयाँ आचार संहिता लागू गर्नुपर्ने पनि उल्लेख गरिएको छ। हिगिन्सले आफ्नो घटनाको बारेमा सार्वजनिक रूपमा भनेपछि प्रधानमन्त्री स्कट मोरिसनले जेन्किन्सलाई कार्यस्थलहरूको अनुसन्धान गर्न बताएका थिए।
Like anyone who works in this building, I find the statistics that are presented there, of course, appalling and disturbing. I wish I found them more surprising.
रिपोर्टमा उल्लेख गरिएका सिफारिसहरूमाथि तुरुन्तै काम गर्न सुरु गर्ने मोरिसनले बताएका छन्।
Stresses in workplaces such as this are real. But this is no excuse whatsoever to normalize inappropriate, unhealthy, and unprofessional behavior.
प्रतिवेदनमा नाम नखुलाइएका कर्मचारीहरूको यौन दुर्व्यवहारका घटनाहरूलाई समावेश गरिएका छन्। तीमध्ये एकजनाले कम उमेर भएका नयाँ महिला कर्मचारीहरूको बारेमा पुरुष कर्मचारीहरूले अशिष्ट तरिकामा कुरा गर्ने भनी खुलासा गरेका छन्। अर्की एक कर्मचारीले एक पुरुष सांसदले आफूलाई केही कुरा भन्न न्युरिएको बहाना गरी उनको जिउमा समातेर आफ्नो जिब्रोलाई उनको घाँटीमा पुर्याएको घटनाको बारेमा बयान गरेकी छिन्। डाक्टर सोनिया पाल्मेरी लिङ्ग र नीति सम्बन्धी विशेषज्ञ हुन्। उक्त समीक्षामा योगदान दिएकी उनले एसबीएससँगको कुराकानीमा भनिन् कि सांसदमा यस किसिमका प्रणालीगत घटनाहरूको व्यापकता देखेर उनी छक्क परेकी छिन्।
Parliament, and particularly the Australian Parliament, has been very reluctant to consider the gendered nature of the workplace, and to think about the ways in which gender inequality drives that toxic workplace culture. And I think if the Australian Parliament kind of took seriously that gender inequality, it would have instituted these kinds of measures long before these allegations were made.
समीक्षामा 1723 जना वर्तमान र पूर्व राजनीतिज्ञ र कर्मचारीहरूको योगदान छ। तीमध्ये धेरै जस्तो महिलाहरू छन्। करिब 500 अन्तर्वार्ताहरू र 935 सर्वेक्षणका प्रतिक्रियाहरू समावेश गरिएका छन्। धेरैजसो कम उमेरका महिला र LGBTQI+ समुदायका मानिसहरू यौन दुर्व्यवहारको शिकार बन्न पुगेको रिपोर्टले फेला पारेको छ। यस किसिमको प्रवृत्तिलाई बदल्नका लागि लिङ्ग र सांस्कृतिक विविधता सम्बन्धी लक्ष्यहरूलाई सबै कार्यस्तरमा तत्कालै पूरा गरिनुपर्ने डाक्टर पाल्मेरीले बताइन्।
Around participation, the way in which men, women, people with a disability, people, young people, people in the LGBTQI community all participate and create a new culture in that workplace. So until those things, those targets are met for diversity, and we won't see them met until there is systematic reporting and monitoring of those targets, then we won't, I don't think, see the whole-scale shift that we want to see in the Parliament.
उक्त रिपोर्ट सार्वजनिक गरिएको केही घण्टापछि संसदमा ज्याकी लाम्बीले एक प्रश्न सोध्ने क्रममा मन्त्री परिषदका एक सेनेटरले कथित रूपमा कुकुर भुकेको जस्ता आवाजहरू निकालेको भन्दै ग्रिन्सकी सेनेटर ह्यान्सन यङले आरोप लगाएकी थिइन्।
I don't think it's appropriate, given what has been handed down today, to have growling and dog noises coming from this side of the chamber while a female member in this place is on her feet. It happened. I don't know who is responsible for it, but it is inappropriate. And if we are going to change culture from the top, that means all of us.
तर आवाज कसले निकालेको भनी कुनै सिनेटरले पनि जिम्मेवारी लिएनन्। प्रतिवेदनले यौनवादी भाषा र व्यवहारलाई हटाउन र प्रतिनिधि सभा र सिनेट दुवैमा सुरक्षा र सम्मान सुधार गर्न सांसदले सञ्चालन गर्ने तरिकाको समीक्षा गर्नुपर्ने सिफारिस गरेको छ।
यदि तपाईँ वा तपाईँले चिनेको कोही यौन हिंसाबाट प्रभावित रहेको हुनुहुन्छ भनेदेखि तपाईँले 1800 रेस्पेक्टलाई 1800 737 732 फोन गर्न सक्नुहुनेछ अथवा 1800respect.org.au पनि गएर यसको बारेमा थप जानकारी लिन सक्नुहुनेछ। अब यति भन्दै अब यो सँगसँगै अब गत हप्ता चाहिँ हामीले अस्ट्रेलियाली कार्यस्थलहरूमा हुन सक्ने दुर्व्यवहारका बारेमा कुरा गरेका थियौँ। यसै सन्दर्भमा नेपालबाट अस्ट्रेलिया आउने तर्खरमा रहेका
विद्यार्थी तथा अन्य विषयवाहकहरूले यहाँका कार्यस्थलहरूको बारेमा चाहिँ के कस्ता जानकारी लिएर आउनुपर्छ भन्ने विषयमा हामीले न्यू साउथ वेल्सको मेरिकभेल लिगल सेन्टरमा कार्यरत कविता पराजुली र भिक्टोरियाको माइग्रेन्ट वर्कर्स सेन्टरमा कार्यरत हरिश्रेष्ठसँग कुरा गरेका थियौँ। उक्त कुराकानीको छोटो अंश अबको प्रस्तुतिमा।
सबभन्दा पहिला चाहिँ अब नेपालबाट आउने अब जति पनि भाइ बहिनीहरू हुनुहुन्छ उहाँहरूलाई चाहिँ म के भन्न चाहन्छु भने अब आउनुभन्दा पहिला थोरै अलिकति रिसर्च गर्नुहोस्। अब यहाँको कार्यस्थल हामी चाहिँ भन्छौँ यहाँको वर्क प्लेस कन्डिसनको बारेमा चाहिँ थोरै अलिकति अध्ययन गरेर आउनुहोस्। जस्तो यहाँ सुरुमा जान्नुपर्ने कुराहरू भनेको यहाँको मिनिमम वेजेस बेसिक तलब कति पाइन्छ पर आवर कति छ भन्ने कुरो चाहिँ त्यो चाहिँ थाहा पाउनु एकदम आवश्यक छ। त्यस्तै अब कुन काम गर्ने हो त्यसको चाहिँ यहाँ हरेक कामहरू चाहिँ त्यहाँको हामी भन्छौँ मोडर्न अवार्ड्स, त्यो मोडर्न अवार्ड्सले कभर गर्ने भएको हुनाले अब त्यो अवार्ड्समा पाउने सेवा सुविधाहरू के छ, जस्तो ओभर टाइमको सुविधाहरू, पेनाल्टी रेसको सुविधाहरू, विभिन्न प्रकारका विधाहरूको कुराहरू, सुपर एनुएसनको कुराहरू, ती कुराहरू के कति छ भन्ने कुरा पहिल्यै थाहा पाउन एकदम आवश्यक छ।
हजुर, जस्तै अब कतिजनाले चाहिँ अब बाध्यताले गर्दा पनि अब नयाँ हुँदा अब आफ्नो हुन्छ नि कम पैसा दिएको कुरा भन्यो भने फेरि डर हुन्छ नि अब भिजामा केही असर आउने हो कि, या त अब क्यासमा काम गरेको हुनाले कम पैसामा काम गर्न तयार भइरहेको हुन्छ नि, त्यस्तोमा चाहिँ अब के गर्न सक्छन् उनीहरूले?
कार्यस्थल भेदभाव अथवा डिस्क्रिमिनेसन भन्नाले एउटा हाम्रो कार्यस्थलमा चाहिँ कस्तो हुन्छ भने अस्ट्रेलियामा चाहिँ जो पनि नयाँ आउनुभएको छ एउटा मेन कुरा चाहिँ मैले के राख्न चाहन्छु पहिला भने चाहिँ म यहाँ भिजामा छु र मैले चाहिँ मलाई चाहिँ अरू कुनै पनि सुविधा हुँदैन भन्ने कुरा चाहिँ दिमागबाट हटाउँ होइन, किन अस्ट्रेलिया चाहिँ फेयर गो भन्छ डिस्पाइट एनी भिजा कन्डिसन, सबैलाई चाहिँ एउटै हिसाबले उनीहरूको इक्वल राइट्स हुन्छ, आफ्नो अधिकार चाहिँ एउटै हुन्छ, त्यही भएर भिजा भयो भन्दैमा चाहिँ नि डिस्क्रिमिनेट हुने त्यस्तो भन्न मिल्दैन।
त्यो चाहिँ एकदम राम्रो कुरा उठाउनु भयो। त्यसमा के हुन्छ भन्नु सुरुमा अब विद्यार्थी भाइ बहिनीहरूले सुरुमा जुन काम पायो गरिहाल्ने र जति हुन्छ नि अब $15 $18 काम पायो भने गर्ने चलन हुन्छ। तर चाहिँ यहाँको नियम अथवा जसले अब पाउनुपर्ने न्यूनतम तलबमान त्योभन्दा कममा काम गरेको भए तापनि उसले पछि त्यो पाउनुपर्ने आफ्नो जति पाउनुपर्ने पेरियड हो नि त्यो चाहिँ उसले पछि क्लेम गर्न मिल्छ। त्यसको लागि चाहिँ अब यहाँ हामी भन्छौँ अब जुनसुकै कामदारले पनि काम गरे बापत उसले पेस्लिप पाउनुपर्छ बाई ल, यहाँको इम्प्लोयरले इम्प्लोइजलाई चाहिँ पेस्लिप दिनैपर्छ। यदि दिएन भने पनि त्यो हकमा चाहिँ के हुन्छ भन्नुहुन्छ भने अब काम गर्ने अब इम्प्लोइजले चाहिँ उसले आफूले काम गरेको रेकर्ड्सहरू आफैले डायरी मेन्टेन गर्ने। दोस्रो कुरा भनेको एउटा अहिले चाहिँ अब विभिन्न अब एपहरू एभाइलेबल छ, जस्तो फेरो कम अब अम्बुड्समेनको पनि उनीहरूको रेकर्ड्स माई आवर्स भन्ने एप अभाइलेबल छ, त्यो एप आफ्नो फोनमा डाउनलोड गरेर आफ्नो सिफ्टहरू जति कामको आवर्स छ त्यसमा रेकर्ड गर्ने मिल्छ। त्यस्तै त्यो पनि अब सम्भव भएन भने एउटा अहिलेको सबैसँग स्मार्ट फोन हुन्छ हातमा, अब त्यो चाहिँ गुगल म्यापको लोकेसन जुन त्यो ट्र्याक गर्ने इनेबल गरेर पनि कुन ठाउँमा कति घन्टा काम गर्यो भन्ने कुरा चाहिँ रेकर्ड गर्न सकिन्छ। ती कुराहरू भयो भने अब यदि आफूले काम छोडेपछि पनि पहिलाको काममा यदि राम्रो उसले पाउनुपर्ने जति पेयर थियो त्यो नपाएको हकमा चाहिँ त्यो काम गर्ने ठाउँबाट अथवा त्यो साउबाट बोसबाट चाहिँ त्यो पैसाहरू कामदारले चाहिँ रिक्लेम गर्न मिल्छ। त्यो चाहिँ 6 वर्षको टाइम हुन्छ, त्यहाँ चाहिँ टाइम लिमिट चाहिँ 6 वर्षको हुन्छ। 6 वर्ष पहिलाको पनि यदि कसैले काम गर्दाखेरि जति पाउनुपर्ने मिनिमम वेजेस र अरू इन्टाइटलमेन्ट्स हामी भन्छौँ ओभर टाइम पेनल्टी रेट्स सुपर एनुएसन ती कुराहरू पाएको छैन भने 6 वर्ष पहिलाको हकमा पनि क्लेम गर्न मिल्छ। अनि अर्को कुरा भनेको चाहिँ यदि कुनै काम गर्दाखेरि जस्तो स्टुडेन्टको हकमा चाहिँ अब म्याक्सिमम अब 40 आवर्स पर फोर्टनाइट काम गर्ने भनेर पहिला अहिले पनि त्यो कतिपय कामहरूमा चाहिँ लिमिटेसन छ, वर्क लिमिटेसन। यदि कसैले अब त्योभन्दा बढी काम गरे तापनि यदि उसलाई चाहिँ जति पाउनुपर्ने काम को चाहिँ पिरियड थियो त्यो नदिकन काममा कम तलबमा काम लगाएको भएमा उसले त्यो क्लेम गर्न मिल्छ, किनकि अहिले चाहिँ यहाँको होम अफेयर्स डिपार्टमेन्ट र फेरोक कमिसनको बिचमा एउटा 2017 एउटा सम्झौता भएको छ, यसलाई चाहिँ भिजा एस्योरेन्स प्रोटोकल भन्ने चाहिँ अलरेडी त्यहाँ इस्टाब्लिस छ। त्यो भनेको के हो भने कोही स्टुडेन्टले अब आफ्नो भिजा कन्डिसन ब्रेच गरेर बढी काम गरेको भए तापनि यदि अन्डर पेमेन्ट र त्यो कामको चाहिँ अब वर्क एक्सप्लोइटेसनको हकमा चाहिँ उसले त्यो केस फेरो कमिसनमा लगे तापनि उसको भिजा चाहिँ क्यान्सल हुँदैन।
र यो पुरा कुराकानी चाहिँ तपाईँले हाम्रो वेबसाइटमा sbs.com.au/nepalima प्राप्त गर्न सक्नुहुनेछ। र विशेष गरेर अब अस्ट्रेलिया आउनु पूर्व अब भर्खरै भिसा लागेका र नेपालबाट अस्ट्रेलिया आउने तर्खरमा रहेका विद्यार्थी तथा अन्य भिसा वाहकहरूले चाहिँ यहाँ आएपछि कार्यस्थलका बारेमा के कस्ता जानकारी राख्नुपर्छ भन्ने सम्बन्धमा सहकर्मी दिनिता रिसालले माइग्रेन्ट वर्कर्स सेन्टरमा कार्यरत हरि श्रेष्ठ, त्यसै गरेर म्यारिकभिल लिगल सेन्टरमा कार्यरत कविता पराजुलीसँग गरिएको यो कुराकानी सुन्नुभयो। अब हामी एकैछिन विश्राम लिन्छौँ र विश्रामपछि फेरि पनि अन्य विषयवस्तुहरू बाँकी नै रहेका छन्।
SBS नेपाली सुन्न मन पराउनुहुन्छ? हामीलाई फेसबुकमा लाइक गरी आफ्ना विचारहरू व्यक्त गर्नुहोस् र कुराकानीलाई जारी राख्नुहोस्। SBS नेपाली फेसबुकमा।
र फेरि पनि विश्रामपछि स्वागत छ। तपाईँ सुन्दै हुनुहुन्छ एसपिएस रेडियोमा नेपाली कार्यक्रम, म सुनिता पोखरेलको साथमा। र एकदम रमाइलो मौसम भइरहेको छ र बेला बेलामा अलिकति प्राविधिक गडबडी भएको सुन्नुभयो भने अब तपाईँलाई थाहा छँदैछ म अझै पनि घरबाट काम गरिरहेको छु र त्यो गडबडीहरूलाई चाहिँ एकैछिन हुन्छ नि अब त्यो यो एकदमै सामान्य कुरा हो भन्ने अर्थमा लिउँ। यति भन्दै अब चाहिँ नेपाली भाषीहरूको अस्ट्रेलियाली राजनीतिमा सक्रियताका बारेमा हामी केही बेरमा कार्यक्रममा कुरा गरौँला, तर अहिलेको लागि चाहिँ नेपालतर्फ लागौँ। नेपाली पर्वतारोही निर्मल पूर्जामाथि बनाएको वृत्तचित्र 14 Peaks चर्चित स्ट्रिमिङ सर्भिस नेटफ्लिक्समा उपलब्ध भएको छ। ब्रिटिस सेनामा कार्यरत पूर्जाले आफ्नो जागिर छोडेर सन् 2019 नेपालको सगरमाथादेखि पाकिस्तानको केटु र तिब्बतसम्मका शिखर चढेका थिए। त्यस क्रममा उनले आफैले खिचेका वा ड्रोनले खिचेका दृश्य यो वृत्तचित्रमा राखिएका छन्। तीमध्ये केही दृश्य संसारमै पहिलो पटक पर्वतारोही बाहेकका मानिसका लागि उपलब्ध भएका हुन्। नेपाल संवाददाता सेवा भट्टराईबाट यो रिपोर्ट सुन्नुहोस्।
नेपाली पर्वतारोही निर्मल पूर्जामाथि बनाइएको वृत्तचित्र 14 Peaks चर्चित स्ट्रिमिङ सर्भिस नेटफ्लिक्समा उपलब्ध भएको छ। पूर्जाले सन् 2019 8,000 मिटरमाथिका सबै हिमाल 7 महिनामा चढेर नयाँ विश्व कीर्तिमान कायम गरेका थिए। सर्वप्रथम यी विश्वका सर्वोच्च हिमाल चढ्न पर्वतारोही रेनहोल्ड मेसनरले 16 वर्ष लगाएका थिए भने योभन्दा अगाडिको विश्व कीर्तिमान 7 वर्षको थियो। ब्रिटिस सेनामा कार्यरत पूर्जाले आफ्नो जागिर छोडेर सन् 2019 नेपालको सगरमाथादेखि पाकिस्तानको केटु र तिब्बतसम्मका शिखर चढेका थिए। त्यसक्रममा उनले आफै खिचेका वा ड्रोनले खिचेका दृश्य यो वृत्तचित्रमा राखिएका छन्। यीमध्ये केही दृश्य संसारमै पहिलो पटक पर्वतारोही भएका मानिसका लागि उपलब्ध भएका हुन्। सोमबार भएको वृत्तचित्रको नेपाल प्रिमियरमा बोल्दै पूर्जा भन्छन्,
My mission was to show the world, doesn't matter where you come from, nothing is impossible. Equally, I wanted to raise the name of Nepalese climbers. There's loads of lesson here. It's the story of someone who came from really humbling background, but through his hard work, being able to dream big with a bigger vision, hard work, dedication, commitment, here I am. I'm on the top of the world.
यो भन्दा अगाडि यो वृत्तचित्र नोभेम्बर 13 न्युयोर्कमा पहिलो पटक देखाइएको थियो र युरोपमा पनि यसको प्रिमियर भइसकेको छ। थुप्रै चलचित्र समीक्षकले यसलाई राम्रो प्रतिक्रिया दिइसकेका छन्। द टाइम्स, गार्डियन, ग्ल्यामर म्याग लगायतका सञ्चार माध्यमले यो वृत्तचित्र हेर्ने सुझाव दिएका छन् भने पूर्जाको आरोहणका बारेमा बियोन्ड पोसिबल नामक पुस्तक पनि भर्खरै बजारमा आएको छ। पूर्जाले जलवायु परिवर्तनले हिमालय क्षेत्रमा धेरै क्षति गरिरहेको आफ्नै आँखाले देखेको भन्दै जलवायु परिवर्तनका विरुद्धमा सबैले काम गरिरहनु पर्ने सन्देश दिएका छन्। यसका साथै पूर्जाले ब्रिटिस गुर्खाका मुद्दा र पर्वतारोहणका पथ प्रदर्शक शेर्पाका मुद्दामा पनि आवाज उठाइरहेका छन् र हिमालहरू सफा गर्ने काममा पनि हात हालेका छन्। पूर्जाले गत वर्ष पहिलोपटक पाकिस्तानको केटु जाडोयाममा चढेर फेरि नयाँ कीर्तिमान पनि कायम गरेपछि उनीसँग कुल 10 विश्व कीर्तिमान भएका छन्। एसबीएस नेपालीका लागि काठमाडौँबाट सेवा भट्टराई।
त्यही त है, 10 कीर्तिमानी बनाइसकेका नेपाली पर्वतारोही निर्मल पूर्जाको अन्तर्राष्ट्रिय यो जुन चर्चितता छ अथवा भनौँ अलिकति लोकप्रियता पनि नभनौँ, अब उनको चर्चा जुन भएको छ अन्तर्राष्ट्रिय स्तरमा, त्यसको प्रसङ्ग पश्चात चाहिँ अब अर्को एउटा विषयतर्फ ध्यान केन्द्रित गरौँ, जहाँ चाहिँ नेपाली भाषीहरू चाहिँ अस्ट्रेलियाको चुनावी प्रक्रियामा अहिले यतिखेर निकै व्यस्त रहेका छन्।
SBS नेपाली, हाम्रो सामग्रीहरू फेसबुकमा शेयर गर्नुहोस्।
चासो रहेका विषयमा आफ्नो भनाई राख्नुहोस्। 0429996263 मा SMS पठाएर वा SBS नेपालीलाई लाइक गरेर हामीसँग आफ्नो विचार बाँड्नुहोस्।
न्यू साउथ वेल्स राज्यका 128 स्थानीय काउन्सिल क्षेत्रमा प्रतिनिधि चुन्नका लागि डिसेम्बर 4 तारिकमा हुन लागेको निर्वाचनमा विभिन्न स्थानीय क्षेत्रबाट नेपाली भाषीका प्रतिनिधिहरूको पनि उम्मेदवारी परेको छ। लेबर, लिबरल गठबन्धन र स्वतन्त्र उम्मेद्वारका रूपमा 9 नेपाली भाषी उम्मेद्वारहरूले चुनावमा सहभागिता देखाएका छन्। 22 नोभेम्बरदेखि प्रिपोल सुरु भइसकेको स्थानीय निर्वाचनका लागि भोट हाल्ने अन्तिम दिन भने डिसेम्बर 4 तारिक तोकिएको छ। आजको कार्यक्रममा हामीले चुनावमा भाग लिइरहेका केही नेपाली भाषीका उम्मेद्वारसँग आप्रवासी पृष्ठभूमिका मानिसलाई यहाँको मूलधारको राजनीतिमा प्रवेश गर्न सजिलो छ त भनेर प्रश्न गरेका थियौँ। सुनौ उनीहरूको जवाफ।
मेरो नाम चाहिँ अञ्जना कार्की बस्नेत हो र म चाहिँ अहिले नचिनी काउन्सिलमा चाहिँ इन्डिपेन्डेन्ट क्यान्डिडेट भएर उठेको छु। च्यालेन्जिङ चाहिँ छ, यसलाई चाहिँ म नकार्न सक्दिनँ, किनभने च्यालेन्जिङै छ। किनभने एज एन इन्टरनेसनललाई हामी इमिग्रेन्ट स्पेसली पिपुलहरूलाई चाहिँ कस्तो पनि हुँदो रहेछ भने अलिकति बाटो देखाउने मान्छे पनि अब पाइँदैन नि। फर इन्स्टेन्स म अहिले उठिरहँदाखेरि मभन्दा पहिलाको कोही नेपालीज व्यक्तित्वहरू उठिसक्नु भएको भए मलाई सजिलो हुन्थ्यो लोकल गभर्मेन्ट इलेक्सनमा, फर इन्स्टेन्स नसिनी काउन्सिलमा भन्नु। त्यसले गर्दाखेरि मलाई धेरै यसोमा यसो गर्नुपर्छ भन्ने धेरै मैले विचारहरू लिन सक्ने हुन्थ्यो होला, अथवा मलाई केही कुरा परेको अवसरमा मैले सोध्ने मौका सोध्न सक्थेँ होला। तर च्यालेन्जिङ चाहिँ छ, तर च्यालेन्जिङ भए पनि हामीलाई एउटा अस्ट्रेलिया चाहिँ अपर्च्युनिटी ल्यान्ड र एउटा अस्ट्रेलियन सिटिजन एउटा अस्ट्रेलियाको नागरिक भएर आफूले कन्फिडेन्स लेभल त्यही क्षेत्रमा लाएर अगाडि बढ्दा चाहिँ त्यसलाई अगाडि लिएर आफूले चाहिँ म चाहिँ अस्ट्रेलियन हो, म चाहिँ नर्थ सिडनीको एउटा कम्युनिटी मेम्बर हो र मैले चाहिँ यो कम्युनिटीलाई सुधार्नको लागि म पनि आफू एउटा काउन्सिलर भएर चाहिँ आफ्नो भोइस चाहिँ रेज गर्न सक्छु भन्ने आफूमा क्यापेसिटी भयो भने चाहिँ आई थिङ्क त्यसले पनि रोक्न सक्छ जस्तो मलाई लाग्दैन। त्यही भएर पनि म अगाडि बढेको हुँ र आई थिङ्क आई विल डु यु नो बिगर एन्ड बेटर नियर इन फ्युचर एज वेल। अब त्यस्तो च्यालेन्ज त्यस्तो धेरै च्यालेन्ज त नभनौँ, तर मैले त्यो च्यालेन्जलाई पनि मेरो आफ्नो कन्फिडेन्स लेभलले चाहिँ त्यसलाई चाहिँ पार गरेर चाहिँ आजको दिनसम्म सफल भयो भन्नु। यो चाहिँ लोकल गभर्मेन्ट इलेक्सन भएको कारणले गर्दा अफकोर्स यस यो हेर्दाखेरि त गभर्मेन्ट इलेक्सनै हो, यसमा जित लाइक यो क्षेत्रमा जानु भनेको त अलिकति पोलिटिकल लाइक सर अफ द लिडरसिपै हो। तर अलिकति मेरो आफ्नो ब्याकग्राउन्ड चाहिँ पोलिटिकल नभए पनि धेरै कम्युनिटीमा इन्भल्भ म पहिल्यैदेखि भएको रिजनले गर्दाखेरि पनि मलाई चाहिँ धेरै नै सजिलो पऱ्यो। किनभने एट द एन्ड वाट एभर ब्याकग्राउन्ड यु ह्याभ, किनभने तपाईँहरू जुनै पोलिटिकल फेथबाट यो गभर्मेन्टको इलेक्सनमा क्यान्डिडेट हुँदै गर्दा तर तपाईँ एट द एन्ड त तपाईँ कम्युनिटीकै लागि काम गर्ने हो नि त। तर त्यही कम्युनिटीको लागि काम गर्ने चाहिँ भएको कारणले गर्दाखेरि चाहिँ मलाई चाहिँ इन्भल्भ हुन सजिलो भयो।
महेश राज पन्त, ब्ल्याकटाउन काउन्सिलको वार्डको इलेक्सनमा वार्ड नम्बर 3 आइएम वान अफ द क्यान्डिडेट, म कोएलिसनबाट स्ट्यान्ड गरिरहेको छु। एउटा चाहिँ गर्वको फिल भइरहेको छ हेर्नुहोस् होइन, अब ब्ल्याकटाउन काउन्सिल तपाईँको चाहिँ न्यू साउथ वेल्सको लार्जेस्ट काउन्सिल हो। अहिलेसम्म काउन्सिलरको पदमा प्रिभियसली नेपाली मूलका मान्छेहरू कोही पनि उठ्नु भएको थिएन है, त्यसले गर्दाखेरि यो चाहिँ एउटा चाहिँ अब हामीलाई चाहिँ हाम्रो कम्युनिटीको एउटा रेकग्निसन हो. त्यो रेकग्निसनको आधारमा चाहिँ हामीलाई पनि सम्झे र उठाउनको लागि चाहिँ वेलकम गरे भन्ने हिसाबले चाहिँ गर्वकै फिल भएको छ. यो एरियामा चाहिँ नेपाली समुदायहरूको चाहिँ तपाईँको चाहिँ बाहुल्यता छ र नेपाली समुदायको बाहेक अब तपाईँको चाहिँ अरू सब कन्टिनेन्टकै पनि तपाईँको त्यहाँ चाहिँ प्रेजेन्स छ भनौँ न होइन. अनि 40,000 तपाईँको चाहिँ भोटर्सहरू हुन् यहाँ हाम्रो तपाईँको वार्डमा. बिस्तारै त्यो ब्यारियर ब्रेक गर्दै 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 छिर्न पर्छ. अब अहिले 9 छौँ, 9 मेबी 1 2 जित्नुहुन्छ, भोलि त्यही 9 गर्दा 25 उठ्नुहुन्छ होला, 25 अर्को 3 निस्किनु हुनुहुन्छ. अब जति जति तपाईँको अगाडि बढ्दै जान्छ, नम्बर तपाईँको बढ्दै जान्छ, त्यति त्यति तपाईँको विनिङ रेसियो बढ्दै जाने भन्छ त्यो है. अब यो चाहिँ अब यसपालिको चुनावदेखि चाहिँ के देख्यो भने चाहिँ हामी चाहिँ छौँ, हामीले चाहिँ यहाँ चाहिँ अब एउटा कुराको जित त के सुनिश्चित भयो भने चाहिँ अपोजिसन पार्टीमा त हामी हुने नै भयो होइन. लकी भएर बाजी मार्यो भने हामी जितेर विनर हुने भयो, काउन्सिलर 9 निस्किने भयो, नत्र पनि अपोजिसन त हुने भयो. अपोजिसनमा पनि नेपाली सभाको अर्को तपाईँको टर्मसम्म त हामीले त प्राउड भएर चाहिँ होल कम्युनिटीले चाहिँ यसलाई चाहिँ सिर उठाएरै हिँड्न सक्ने पनि स्थिति छ नि त.
र लेबर लिबरल गठबन्धन साथै अब स्वतन्त्र उम्मेदवारका रूपमा पनि अब जम्मा जम्मी 9 नेपाली भाषीले चाहिँ यसरी उम्मेदवारका रूपमा चुनावमा सहभागिता देखाइरहनु एउटा राम्रो कुरा हो. तर अब हामीले अन्तर्वार्ता लिएका कार्की र पन्त बाहेक क्याम्बल टाउन, लिभरपुल, हिल्स साइड र ब्याङ्क्स टाउन क्षेत्रबाट पनि नेपाली भाषी उम्मेदवारहरूले उम्मेदवारी दिएका छन्। अब उनीहरूसँग हाम्रो प्रयास सम्पर्क गर्ने प्रयास भने सफल हुन सकेन र आगामी दिनमा यदि सम्पर्क स्थापित भएको खण्डमा हामी उनीहरूसँग गरेको कुराकानी पनि तपाईँहरू समक्ष प्रस्तुत गर्नेछौँ। तर अब अहिलेको लागि ब्रेक लिउँ, ब्रेकपछि गीत सङ्गीत अलिकति मनोरञ्जन लिनतर्फ लागौँला। र यो अन्तरिम विश्रामपछि फेरि पनि स्वागत, आज मेरो एकदम जिब्रो लहर बनाइरहेको छ किन हो कुनै अन्तिम विश्रामपछि फेरि पनि स्वागत छ। म सुनिता पोखरेल रहेको छु एसपिएस रेडियोको यो नेपाली कार्यक्रममा। र अब जाने बेला हुन लाग्यो, हेर्नुहोस् न अब यो वर्ष पनि सकिन लाग्यो है, डिसेम्बर लागिसक्यो, अब नोभेम्बर सक्यो, डिसेम्बर लाग्यो, अब डिसेम्बर अब लागिसकेपछि त हामी पहिला आइतबार आर्थिक सल्लाहकार विश्वास भट्टराईसँग कुरा गर्छौँ। त्यसैले अब तपाईँको कुनै पनि आर्थिक विषयसँग सम्बन्धित रहेका प्रश्नहरू छन् भनेदेखि हामीलाई हाम्रो फेसबुकमा म्यासेज पठाएर हुन्छ नि आफ्ना प्रश्नहरू राख्न सक्नुहुनेछ। त्यसपछि हामी उक्त कार्यक्रममा चाहिँ ती प्रश्नहरूको उत्तर खोज्ने प्रयास गर्नेछौँ। र यति भन्दै चाहिँ अब अन्तिम प्रस्तुति कालीप्रसाद बास्कोटाको स्वरमा सुन बाटु सुना बाटुली बोलको यो गीत सुनिहालौँ न त। मैले पनि भनिदिएको छु बाटुली चिटिक्क चिटिक्क नै लाग्छ, त्यही भएर अब यो गीत सँगसँगै, यो रमाइलो गीत सँगसँगै अब आज कार्यक्रमबाट बिदा लिने समय भएको छ। जाँदा जाँदै अब एकपटक आजका मुख्य समाचारहरू फेरि एकपटक सुनिहालौँ। एक पूर्व कर्मचारीमाथि भावनात्मक र शारीरिक रूपमा दुर्व्यवहार गरेको कथित आरोपपछि सङ्घीय मन्त्री एलेन टस अनुसन्धान अवधिभर आफ्नो जिम्मेवारीबाट अलग रहने, न्यू साउथ वेल्समा ओमिक्रोनको 7 केस पुष्टि र नेपालमा राष्ट्रपति विद्या भण्डारीद्वारा विभिन्न 6 अध्यादेश जारी, बलात्कार र तेजाब आक्रमण पीडितलाई राहत मिल्ने विश्वास। यसका साथ अब आजको कार्यक्रमबाट म सुनिता पोखरेललाई बिदा दिनुहोस्। आइतबार फेरि पनि भेट हुने नै छ, त्यतिन्जेलसम्मको लागि हस्त नमस्कार।
लाइक, शेयर र कमेन्ट गर्नुहोस्। एसपीएस नेपालीलाई फेसबुकमा साथ दिनुहोस्।